مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل اور انجینئر ہیں پیٹ ہنڈلے۔ دوستو، 21ویں صدی میں انسان کا اٹینشن اسپین یعنی توجہ کا عرصہ مختصر سے مختصر تر ہوتا جا رہا ہے۔ ٹیسٹ کرکٹ کے مقابلے میں ون ڈے کرکٹ اور پھر ٹی ٹوینٹی کرکٹ مقبول ہو گئی۔ پہلے چار چار گھنٹے کی فلمیں بنائی جاتی تھیں، لیکن اب ڈیڑھ دو گھنٹے میں فلم مکمل ہو جاتی ہے، بلکہ یوٹیوبرز تو چند منٹ کی فلمیں بنا رہے ہیں۔ 50-50 صفحات کے اخبارات کی جگہ تین سطروں والا سوشل میڈیا ہر ایک کی دسترس میں ہے۔ اسی طرح طویل کہانیوں کی جگہ مختصر افسانے اور شارٹ فکشن کی جگہ فلیش فکشن مقبول ہوتا جا رہا ہے۔ میں خود فلیش فکشن پڑھتا ہوں اور تھوڑا بہت لکھتا بھی ہوں، اس لیے مجھے یہ جان کر حیرت ہوئی کہ اردو کے ادیب تواتر سے ناول لکھ رہے ہیں۔ ڈائجسٹوں میں لکھنے والی خواتین ناول نگاروں کے علاوہ بھی گزشتہ ایک ڈیڑھ سال میں 15-20 ناول شائع ہوئے ہیں۔ پاکستان میں چھپنے والے جن ناولوں کے نام یہاں واشنگٹن میں بیٹھ کر میں آپ کو بتا سکتا ہوں، وہ یہ ہیں: ظفر سید کا ناول گل مینا، سید کاشف رضا کا ناول چار درویش اور ایک کچھوا، محمد عاصم بٹ کا بھید، چنگیز راجہ کا ناول ابھی جہاں باقی ہے، اختر رضا سلیمی کا جندر، محمد الیاس کا حبس، انیس اشفاق کا خواب سراب، مستنصر حسین تارڑ کا منتقل تیر جدید، نیلم احمد بشیر کا تاؤس فقط رنگ، رشاد بخاری کا بھٹیارن، آمنہ مفتی کا پانی مر رہا ہے، اس کے علاوہ اقبال خورشید کا تکون کی چوتھی جہد، اور افسانوں کا مجموعہ ظفر عمران کا حال ہی میں شائع ہوا ہے آئینہ نما۔ تو آج ہم نے سوچا کہ کچھ نئے ناولوں اور فکشن کی کتابوں پر بات کی جائے۔ لاہور سے صلاح الدین درویش صاحب نے ہمیں جوائن کیا ہے، جو نقاد ہیں، استاد ہیں، خود بھی کئی کتابوں کے مصنف ہیں اور بھی بہت کچھ ہیں۔ درویش صاحب، بہت شکریہ ہمیں جوائن کرنے کے لیے۔
تھینک یو میری جان مبشر
جی۔ تو زیف سید کا جو ناول ہے وہ آپ نے پڑھا، ہمیں اس بارے میں بتائیں کیا اس کی خصوصیت تھی اور کیا اس میں کمال تھا۔ یہ میرے خیال دوسرا ناول تھا زیف سید کا۔
جی جی، ایکچولی گل مینا جو ہے اس کا جو موضوع جو ہے، ظاہر ہے وہ طالبان کا جو عرصہ افغانستان میں رہا اور پاکستان میں، اور جنگ اور جنگ کے بعد کی جو صورتحال ہے، اس میں ایک عورت کا کردار گل مینا
جی
لے کر کیا کہتے ہیں پوسٹ وار صورتحال کو ظاہر کیا گیا ہے کہ مرد تو جہاد سے متاثر ہوتے ہیں، اپنا جو بھی ان کے موٹیوز ہوتے ہیں ان سے متاثر ہوتے ہیں، اور وہ گروہوں میں اور لشکروں میں اور افواج میں شامل ہوتے ہیں اور جامع شہادت نوش کرتے ہیں، لیکن ان کے پیچھے کچھ گھر ہوتے ہیں جن میں خواتین ہوتی ہیں۔ ان میں ایک خاتون گل مینا بھی ہے کہ جسے بے شمار ایسے مواقع آئے کہ جہاں پر مرد جب گھر سے باہر نکل جاتا ہے، یا مرد جب کیا کہتے ہیں اس کو کسی شہید ہو جاتا ہے، یا مرد
سرگرمیاں مصروف ہو جاتا ہے،
کن کن ہاں بے شمار مسائل و پریشانیوں کا سامنا کرنا پڑتا ہے، یہ بنیادی اس کا موضوع ہے
جی۔ تو پھر وہ کردار، اس کردار پر انہوں نے زیادہ محنت کی ہے یا پوری کہانی میں بس وہ ایک کردار ہے، یعنی جس کا نام تو ہے، فوکس تو کیا ہے لیکن اس کا کہانی میں بس ایک کردار ہے، یا وہ فوکس ہی اس کے اوپر ہے صرف کردار پہ؟
نہیں، فوکس بھی اس کا جو بنیادی جو مرکزی کردار ہے وہ یہی ہے، ساری کہانی اسی کے گرد جو ہے وہ گھومتی ہے۔
ٹھیک ہے، تو یہ سیٹ کہاں پر ہے اور یہ کون سے عرصے میں ہے، اس کی بھی تو اہمیت ہوتی ہے ناول میں۔
جی جی جی، یہ تقریباً آپ سمجھیں کہ راؤنڈ اباؤٹ 1995-96
جی،
جب جنگ جو ہے وہ ایک طرف ختم ہو رہی ہے اور دوسری طرف مختلف اس کے زاویے جو سامنے آ رہے ہیں، کہیں کہیں شکست جو ہے طالبان کو اور کہیں جو کیا متحدہ افواج ہیں ان کو ہو رہی ہے، اور اس عرصے کے دوران ہی یہ ہمارا یہ ناول جو ہے وہ اس کی کہانی سامنے آتی ہے۔
اچھا، آپ نے مجھے یاد ہے پچھلی بار ہم نے پروگرام میں آپ سے بات کی تو آپ نے تارڑ صاحب کے نئے ناول پہ تبصرہ کیا تھا اور بتایا تھا کہ پچھلے ناول کی نسبت ان کا سفر آگے نہیں بڑھا۔ تو اب ظفر سید کا جو پہلا ناول تھا آدھی رات کا سورج، اگر آپ نے وہ دیکھا ہے تو کیا آپ بتا سکتے ہیں کہ ان کا سفر آگے بڑھا؟
جی جی جی، وہ بنیادی طور پر ایک ٹریول آگ ہے، اور یہ جو اپنا غرناطا اشبیلیا جو ہمارے ایک لاشعور میں ایک موجود ہے، ایک زمانہ یا ہمارا جو نوسٹیلجی ہے وہ اس کو بیس کرتا ہے، کہ وہ جو ہماری ماضی کی عظمت تھی اس کے آثار جو ہیں ان کو وزٹ کرنے کے لیے ایک کریکٹر جو ہے وہ پاکستان سے جاتا ہے اور مختلف عمارات کو اور سڑکوں کو اور جو قدیم کیا کہتے ہیں عبادت گاہیں اور جو بھی باقیات وہاں پر موجود ہیں ان کو دیکھتا ہے اور ایک پریشانی اور ایک احساس ملال وہ اس کے اندر پیدا ہوتا ہے. وہ بنیادی طور پر ایک کیا کہنا چاہیے ٹریولاگ ہے جس کو ناول کی صورت میں زیف نے پیش کیا.
اچھا ظفر سید صحافی بھی ہیں, تو کیا صحافت کا پیشہ یعنی صحافت کا کام یہ بھی ناول پر اثر انداز ہوتا ہے؟ اب ظاہر ہم کئی ایسے صحافیوں کو جانتے ہیں جنہوں نے ناول لکھے ہیں, تو آپ کو یہ لگتا ہے کہ اس کا ان کا جو کام ہے وہ ان کے ناول میں جھلک بھی رہا ہے یا اسے ٹھیک کر رہا ہے, اچھا کر رہا ہے یا خراب کر رہا ہے؟
نہیں, میرا نہیں خیال کہ زید سید کے معاملے میں کوئی ایسی صورتحال ہے. زید سید نے ظاہر ہے یہ خود یہ جو گلمینا کی کہانی ہے اس میں مختلف جو علاقے اور محلے اور گاؤں اور قصبے ان کی درست درست پیمائشیں, کون سا علاقہ کتنے علاقے سے کتنے کلومیٹر دور ہے وغیرہ, ان معلومات کے ساتھ ساتھ اصل چیز تو وہ ہے کہ جس میں اس نے غیر سید نے یہ بتانے کی کوشش کی ہوئی ہے کہ اگر کوئی معاشرہ زندہ اور فعال رہنا چاہتا ہے تو اس کی جو بنیادی قدر بن سکتی ہے وہ یہی ہے کہ وہ معاشرے میں ایک ایسے توازن کی صورت پیدا کرے کہ جس میں وہ تمام ایلیمنٹس کہ جو معاشرے کو تباہ کرنے کے لیے یا معاشرے میں رفت یا تقسیم پیدا کرنے میں معاون ثابت ہوتے ہیں ان کو ختم کیا جا سکے.
ٹھیک, آپ کے خیال میں ناول کی اہم بات کیا ہوتی ہے؟ اس کی کہانی یا وہ کردار جو اس نے تخلیق کیا ہے یا اسلوب یا اس کی زبان, کیا چیز زیادہ ناول کو بڑا بناتی ہے؟
یار, بڑا ناول میرے نزدیک وہی ہے جو ٹیبوز کو توڑتا ہے, جو مہابیانیوں کو توڑتا ہے, جو ایک نیا جہان ایک نئی دنیا پیدا کرتا ہے اور کوئی پرواہ نہیں کرتا کہ آنے والا زمانہ جو اس میں وہ پیش کرنا چاہ رہا ہے وہ اس سے بھی زیادہ کہیں بھیانک ہو سکتا ہے. جس کو ہم ناول میں تجربہ کہتے ہیں نا, وہ تجربہ یہی ہے کہ ایک جہان تازہ جو اس میں پیش کیا جائے, ایک 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 ایسا انسانوں کا معاشرہ یا ایک ایسی جگہ یا خطہ کہ جہاں پر لوگ یہ نیا تجربہ, جس کو یار ہم کہتے ہیں نا کریٹیوٹی
جی,
یا جس کو ہم کہتے ہیں ناول کا تخلیقی ہونا
جی,
تخلیقی پن میرے نزدیک یہی ہے کہ آپ جتنا زیادہ حقیقت اور حقیقت کی واقعیت سے دور ہو کر
جی
آپ کہانی کو سنبھالیں گے, کہانی کو آگے لے کر جائیں گے, اتنا ہی زیادہ پھر پتہ چلتا ہے کہ آپ نے کہانی میں کیا کارنامہ سر انجام دیا. ویسے تو کہانیاں سننے میں کسی کو کیا دلچسپی ہو سکتی ہے, آپ یہاں کسی کے بھی پاس بیٹھ گئے سنائیں بھائی کیا حال ہے تو وہ کوئی نہ کوئی کہانی سنا دے گا, اس میں سیاسی مسائل بھی ہوں گے, معاشی و معاشرتی بھی ہوں گے اور بے پناہ مسائل اس میں ہو سکتے ہیں. لیکن کیا ناول کی کہانی محض اس حقیقت نگاری کا نام, میں کہتا ہوں کہ حقیقت سے باہر نکلنا کا نام, میں کہتا ہوں حقائق کی ایک نئی دنیا تخلیق کرنے کا نام ہے, وہ اگر بنتا ہے تو پھر کمال ہوتا ہے.
تو پھر اب یہ مشکل سوال پھر میں آپ سے کر رہا ہوں کہ جو اس وقت ہمارے پاس ناول نگار ہیں ان میں سے کون ایسا ہے جو اس طرح کے تجربات کر رہا ہے, بڑا ناول لکھنے کے امکانات ہیں چلے اگر نہیں بھی لکھا تو؟
نہیں یار, ابھی تک ایسا کوئی نہیں اس میں جو تجربے کیا تک, میں کہتا ہوں یار کم از کم چلو کہانی آپ کے پاس نہیں ہے
جی,
لیکن ناول لکھنے کا تجربہ تو کیا جا سکتا ہے نا
جی.
جیسے یہ اس نے تجربہ کیا چار درویش کچھ کچھوا
کاشف میں جی,
اچھا اسی طرح پھر اس نے تجربہ کیا ہے آمنہ مفتی نے
جی,
پانی مر رہا ہے
جی.
تو اس قسم کے تجربے, اب وہ پانی مر رہا ہے اس میں آمنہ نے ایک بڑا اچھا ایک تجربہ اس نے کیا ہے کہ وہ جو دریائے جاتے ہیں کبھی
جی,
جب شہروں کی آباد کاری ہوتی ہے تو ان دریاؤں کے رخ کو اکارڈنگلی جو ہے ضروریات کے مطابق تبدیل کر دیا جاتا ہے
جی,
جس کی وجہ سے وہ جو دریاؤں کے ساتھ وابستہ جو قدیم آثار تھے ان سے وابستہ جو قدیم قصے کہانیاں تھے
جی,
اور ان میں رہنے والی مخلوق اور ان کے گرد جو جو درخت تھے اور وہاں پر رہنے والی جو مختلف جنات اور بھوت پریاں وغیرہ وہ
جی,
اچھا ان تمام چیزوں کو لے کر اس نے اب اچھا بیچ میں ایک اس نے جو زبردست بات کیا آمنہ نے, وہ یہ کیا کہ یہ جو قدیم جو کیا کہنا چاہیے مخلوقات تھیں وہ مل کر جو ہے وہ دنیا کو تباہ کرنا چاہتے ہیں اور وہ چاہتی ہیں, اور اس میں ہیومن کریکٹرز بھی وہ شامل کیے ہوئے ہیں, جل پریاں بھی ہیں, اور یہ سب مخلوقات مل کر چاہتی ہیں کہ کسی طریقے اس دنیا کو جو ہے وہ ختم کر دیا جائے. और यहाँ पर कोई एटॉमिक कोई जंग जो है वो छेड़ दी जाए, ये दुनिया खत्म हो जाए और दरिया जो अपने फितरी बहाव में एक मतलब फिर चल पड़े।
तो खौफनाक बात।
ये तजर्बा है, बात करने का एक तजर्बा है, नावल लिखने का एक तजर्बा है
जी।
मैं कहता हूँ कम अज कम इस हद तक ही आ जाए तो ये बड़ी बात है। इसी को मैं कहता हूँ कि एक नावल का तकलीकी होना।
और
यार
अथर बेग साहब ने जो
जी
नॉवेल लिखे हैं, क्या वो उन्हें आप समझते हैं, उन्होंने भी तजुर्बात किए हैं?
नहीं यार बाकी में मुझे कुछ ऐसा तो नहीं लगा, वो सीधी सीधी कहानी है।
अच्छा, अब आजकल आप
हाँ
क्या पढ़ रहे हैं, कि अब कोई नया नॉवेल पढ़ रहे हैं या कोई और किताब अगर पढ़ रहे हैं तो हमें उस बारे में बताएं, अपने मुताले में शरीक करें।
आजकल मैं अपना काम कर रहा हूँ।
अच्छा, किसी नई किताब पे काम
हाँ
कर रहे
वो
हैं
कोई काम था, पोस्ट मॉडर्न डिबेट थी
जी।
और बस तकरीबन काम वो बेल मंडे चढ़ गई है तकरीबन।
अच्छा, अब एक बात जो आखिरी सवाल मैं आपसे करना चाहता हूँ, वो ये कि हम देखते हैं कि वेस्ट में और अब तो इंडिया में भी जो नॉवेल लिखे जाते हैं फौरन वो बहुत सी ज़ुबानों में तर्जुमा हो जाते हैं, तो क्या हम ये समझ सकते हैं कि उर्दू अदब इसलिए दुनिया में कोई मकाम नहीं बना पा रहा कि हमारे पास उर्दू से अंग्रेज़ी में तर्जुमा करने वाले नहीं हैं?
यार पता नहीं अब कैसे, यहाँ पर अब मेरे ख्याल में कोई 500-100 नावल छपते हैं
जी
ठीक है ना, जिनको हम अदबी नावल की जैल में लेकर आते हैं। बाकी वो जो दूसरे जो आजकल ख्वातीन लिख रही हैं वो तो मैंने सुना है अरबी में भी वो ट्रांसलेट हो रहे हैं इस किस्म के
माशाल्लाह
नावल।
जी।
जी, लेकिन जो यहाँ पर फिर यार क्या करें, 500 अगर यहाँ पर नावल छपता है
जी
या दूसरी मरतबा छप जाए तो वो 1000 हो जाता है। मेरा नहीं ख्याल के गुलाम बाग एक इतना जबरदस्त और शानदार नॉवल है,
हाँ
वो मेरे ख्याल में 2 मरतबा छपा है अभी
जी
या 2000 छप गया होगा। यानी उर्दू दुनिया में जो उर्दू में लिखा हुआ नावल वो किस हद तक पज़ीराई हासिल कर रहा है, ये जाए कि उसको हम दुनिया की मुख्तलिफ ज़बानों में ट्रांसलेट करके वहां तक पहुंचाया
नहीं
जाए।
हो सकता है
लेकिन
कि
इसके बावजूद मेरा ख्याल है
जी।
कि जो नावल की खानदगी के हवाले से आलमी सतह पर जो एक सूरत हाल है, नावल आज भी सबसे मेरे ख्याल में पसंदीदा तरीन सिंफ है पूरी दुनिया में, लोग पढ़ते हैं जौक शौक। मेरा ख्याल है कि अगर कम अज कम जो मुख्तसर नावल है
जी
वो एक तो यार नावल लिखने छोटा चाहिए यार, कोई बस 150-200 सफ़े काफी होते हैं,
अच्छा
इतने तवील नावल फिर वो
नहीं, वॉर एंड
मसाइल
पीस
पैदा हो
कितना लोग
जाते हैं
समझते हैं कि जितना
तो
ज्यादा
तर्जमा हो जाए तो
जी
आई थिंक यार आई
जी
थिंक कि वो बाकी दुनिया तक जो है वो यहाँ के लोगों का जो एक सलाहियत है नावल लिखने की
जी
वो वहां तक पहुंच सकती है। यस ट्रू
ठीक। बहुत शुक्रिया दरवेश साहब हमें वक्त देने के लिए और अपने कीमती ख्याल से आगाह करने के लिए। हमें जफर सैयद ने भी ज्वाइन कर लिया, बहुत शुक्रिया। आप ही के नॉवेल पर गुफ्तगू से हमने आज का प्रोग्राम शुरू किया था, तो आप बताएं कि
अच्छा
आपको गुलमीना लिखने का ख्याल कैसे आया? क्या कोई मुख्तसर कहानी लिख रहे थे जो फैल गई, या आपने कोई कैरेक्टर आपकी नज़र में था जिसको बुनियाद बना के अपने नॉवेल लिखा, कुछ बताएं इस बारे में।
इसका आगाज तो मैंने ऐसे किया था कि जो इसका सेंट्रल कैरेक्टर है गुलबीना,
जी
तो वो मुझे असल में एक तस्वीर मिली, तो एक अफगान खातून की तस्वीर थी, तो बस वो मेरे जहन में बैठ गई और वो मैं उसको सोचने पे मजबूर हो गया कि इसका नाम क्या होगा, इसके पीछे कहानी क्या होगी, इसकी जिंदगी क्या होगी। तो
जी
वहीं से फिर इसका ख्याल आया, फिर बाकी दूसरे किरदार इसमें आते गए और इसका जो ताना बाना है वो मतलब बनता चला गया, लेकिन बुनियादी ख्याल एक तस्वीर देख के आया था।
अच्छा, तो आपको आप क्या मुख्तसर कहानियाँ भी लिखते हैं, या आप जब लिखने बैठते हैं तो ये सोचते हैं कि इसे नॉवेल ही में मैंने यानी फैलाना है और इतने करना है, क्योंकि बाज़ुकात कहानी आपके बस में नहीं होती?
नहीं मैंने इस तरह से किया था कि मैंने आगाज तो अफसाने से किया था,
जी
तो फिर अफसाने लिखे कुछ कोई 8-10 अफसाने
जी
वो मेरे शाये हुए, तो उसके बाद फिर ये है कि इसमें ये था कि जो आइडिया था मेरे जहन में वो कुछ नहीं था, इसके पीछे इतनी तवील इसके बैकग्राउंड है कि ये एक अफसाने में समा नहीं सकता, तो ये नॉवल ही होना चाहिए, ये तो शुरू से ही मेरे जहन में क्लियर था। लेकिन बात अगर होता है आपकी बात कि आपको अंदाजा नहीं होता कि गुलमीना में ये है कि मेरे जहन में क्लियर था कि इसको नॉवल ही होना है।
अच्छा, आपने एक इससे पहले भी एक नॉवेल लिखा, उसका भी हमने जिक्र किया दरवेश साहब से, फिर आपने बुरखेस की कहानियों का तर्जुमा किया है, तो ये आप किस तरफ और चले गए? क्योंकि नॉवेल लिखने वाले तो बहुत कम हैं, बड़ा ये मुशक्क़त वाला काम है, और कोई अगर नॉवेल लिख सकता है और वो दूसरे काम में वो लग जाए तो फिर वो तवज्जो आपकी इधर से उधर बढ़ नहीं जाएगी?
तो ये है कि मैंने जब गुलमीना खत्म किया तो इसके ऊपर मेरे तकरीबन 5 साल इसके ऊपर लगे थे,
अच्छा
اور 5 سال تک مسلسل ان کرداروں کے ساتھ رہنا اور پھر اس پوری کہانی کو اپنے ذہن میں اس کو بتائے رکھنا اور ان کے ساتھ زندگی گزارنا, تو وہ کافی مشکل کام تھا. یہی وجہ ہے کہ ہمارے ہاں اتنے زیادہ ناول نہیں لکھے جاتے, کیونکہ لوگ اپنی زندگی کا اتنا لمبا حصہ اس کے لیے وقت
نہیں کر سکتے,
تو اس کے لیے مختص جو ہے تو وہ ان کے لیے کرنا مشکل ہوتا ہے. تو پھر یہ ہوا کہ اس کے ختم ہونے کے بعد مجھے تھوڑا سا اپنے لیے وہ ایک لحاظ سے فری اسپیس چاہیے تھی, یا کچھ
ذہن بٹانے کے لیے چاہیے تھا,
اس سے باہر آنا تھا. تو وہ اس کے لیے برخیز جو تھا وہ مجھے ایک سب سے اچھا اس کا طریقہ نظر آیا کہ وہ بالکل ہی اس سے باہر آنے کے لیے, کیونکہ وہ بالکل مختلف چیز ہے, بالکل مختلف فضا ہے.
جی,
تو شاید یہ ایک لاشوری طور پہ اس کا فیصلہ میں نے کیا کہ اب مجھے برخیز کی کہانیوں کا ترجمہ کرنا چاہیے. تو وہ کوئی اس طرح سے شوری شاید نہیں تھا, لیکن یہ ہے کہ اب اگر میں اس کے بارے میں سوچوں تو اس کی یہی وجہ سمجھ آتی ہے کہ مجھے اس وہ جو فضا تھی اس سے باہر نکلنے کے لیے کوئی ایک مطلب کہ تھارسس کے لیے کوئی چیز چاہیے تھی.
اچھا, یہ بتائیں کہ ناول لکھنے کے لیے تجربہ زیادہ اہم ہے یا امیجینیشن یا مطالعہ یا سفر؟ کیونکہ ناول وہ ٹھیک ہے, آپ کے ذہن میں کوئی آئیڈیا آ جاتا ہے, لیکن اس کے ساتھ جو آپ کو پورا اظہار کرنا پڑتا ہے اس کہانی کو بیان کرنے کے لیے, وہ آپ صرف ایک جھلک تو نہیں دکھا سکتے. جیسے آپ نے کہا 5 سال تک کہانی آپ کے ساتھ رہی, تو آپ کیا چیز سمجھتے ہیں کیا زیادہ اہم بات ہے؟
اچھا, یہ کوئی اس کے لیے کوئی ظاہر ہے کہ فارمولا تو اس کا مطلب قائم نہیں کیا جا سکتا کہ کیا چیز چاہیے, لیکن یہ ہے کہ اگر آپ نے زندگی گزاری ہے تو یہ کسی مشہور اس کا مفکر کا قول ہے کہ اگر آپ نے 10 سال گزارے ہیں اپنی زندگی کے تو آپ کم از کم ایک ناول لکھ سکتے ہیں, کیونکہ وہ سارے کرداروں سے آپ کی ملاقات ہو گئی ہے 10 سال کی عمر میں.
جی,
تو شاید زندگی گزارنا جو ہے وہی سب سے اہم چیز ہے. تو باقی چیزیں تو ظاہر ہے کہ جتنی زیادہ ہوں گی تو اس کا اتنا ہی فائدہ ہوگا, کہ آپ کا مطالعہ کتنا ہے, آپ نے دوسرے ناول کتنے پڑھے ہیں, اس کی ٹیکنیک کون سی رکھنی ہے, وہ تو باقی چیزیں ہیں. سب سے اہم چیز یہ ہے کہ آپ نے زندگی کیسے گزاری ہے اور آپ نے جو دوسرے کردار ہیں ان کو کیسے دیکھا ہے اور کیسے پرکھا ہے.
اچھا, یہ بتائیں کہ حالیہ عرصے میں جو سکہ بند ادیب ہیں ان کے مقابلے میں صحافی زیادہ فکشن تخلیق کر رہے ہیں, مطلب نظر کچھ ایسے آ رہا ہے جیسے کاشف رضا نے بھی ناول لکھا ہے, اقبال خورشید نے بھی ناولیٹ لکھے ہیں, چنگیز راجہ کا آج ہم ذکر کریں گے, ان کا بھی ایک ناول ہے. تو اس کی کیا وجہ, صحافی کے لیے لکھنا آسان ہو گیا ہے یا اس کے پاس کہانیاں زیادہ ہوتی ہیں, یا پھر آپ سمجھتے ہیں کہ نہیں ایسی بات نہیں ہے, آپ پہلے ادیب ہیں اور صحافی کا درجہ بعد میں آتا ہے؟
ظاہر ہے کہ میں صرف اپنے بارے ہی میں بات کر سکتا ہوں, اور لوگوں کے بارے میں تو ظاہر ہے کہ وہ خود ہی بتائیں گے. تو میرا تو یہ ہے کہ میں شاید اپنے آپ کو ادیب پہلے سمجھتا ہوں, صحافی بعد میں.
ٹھیک,
تو دوسرے لوگوں کا شاید اس میں مختلف ہوگا تجربہ, لیکن میرا تو یہ ہے کہ میں اس طرح سے صحافی ہو کے ناول کی طرف نہیں آیا, بلکہ شاید مطلب رائٹر ہو کے صحافت کی طرف گیا.
اچھا, ایک بات یہ کہ بعض اوقات ہوتا ہے اچھی کتاب, اچھا ناول, اچھی کہانی آپ نے لکھ لی, لیکن وہ اسے آپ ٹھیک سے ڈسٹریبیوٹ نہیں کر سکے, بہت سے لوگوں تک وہ پہنچ نہیں سکا, اور بعض اوقات ایک بیکار سی کتاب ہوتی ہے وہ بہت زیادہ لوگوں تک پہنچ جاتی ہے اس کے اچھے پروپیگنڈے کی وجہ سے, یا جو بھی آپ کہہ لیں اس کی پبلک ریلیشن کی وجہ سے. تو کیا آپ بھی کوئی کوشش کرتے ہیں کہ اب آپ نے ایک اچھا ناول لکھ لیا ہے تو اسے زیادہ لوگوں تک کیسے پہنچائیں, ڈسٹریبیوشن اس کی اچھی ہو, یا اس کے بارے میں زیادہ خبریں چھپیں, لوگ زیادہ تبصرے کریں, یہ بھی کوئی کوشش کرتے ہیں یا ایسی کوئی کوشش نہیں کرتے؟
میں تو شاید اس سلسلے میں بہت ہی زیادہ ایک لحاظ سے ناکارہ ثابت ہوا ہوں کہ میں نے تو کوئی اس سلسلے میں کوشش نہیں کی. تو سارا کچھ جو ہے وہ میرے پبلشر کے ہاتھ میں ہے کہ اس نے کیسے اس کو ڈسٹریبیوٹ کرنا ہے اور کہاں تک پہنچانا ہے اور کیا کرنا ہے. لیکن یہ ہے کہ جو میرے دوست ہیں, جو میرے ساتھی ہیں جنہوں نے اس کو پڑھا ہے, تو وہ سوشل میڈیا کے ذریعے, فیس بک کے ذریعے اس کے اوپر کوئی بات کہہ دیتے ہیں, کوئی تبصرہ کر دیتے ہیں, تو اسی طرح سے یہ آگے پھیل رہا ہے. میں نے خود اپنی طرف سے ابھی تک تو اس میں کوئی کوشش نہیں کی.
اچھا, لیکن میں مشورہ دوں گا, کیونکہ ظاہر ہے یہ اب یہ بہت ضروری چیز ہے کہ آپ نے کچھ لکھا ہے تو اسے آگے پہنچانے کے لیے کچھ محنت بھی کریں. اب مجھے بتائیں کہ آپ کیا آج کل پڑھ رہے ہیں اور مستقبل کے کیا ارادے ہیں, کیا لکھ رہے ہیں؟
میں تو فی الحال تو جیسے کہ میں نے بتایا کہ اس کا اتنا لمبا ایک مطلب سپیل تھا جو کہ میرے اوپر طاری رہا.
جی,
تو فی الحال تو میں دوسرا کوئی ناول شروع کرنے کا فی الحال نہیں سوچ رہا. تو وہ مختلف چیزیں ہیں جو کہ میں پڑھ رہا ہوں. اتفاق سے میں آج کل نیپولین کی اس کی بایوگرافی پڑھ رہا ہوں. تو وہ اس طرح کی مختلف چیزیں ہیں, وہ آتی رہتی ہیں, کبھی کوئی 2-3 کتابیں بھی ایک ساتھ شروع ہو جاتی ہیں, کبھی یہ ہے کہ कुछ हफ्ते तक कुछ भी नहीं होता। तो लेकिन आजकल जो आपने पूछा तो मैं नेपोलियन की बायोग्राफी पढ़ रहा हूँ और उसके अंदर बड़ा मजा आ रहा है।
बहुत खूब, अच्छा, बहुत शुक्रिया हमें जफर सैयद साहब आपने ज्वाइन किया और अपने नॉवेल के बारे में भी गुफ्तगू की और अपने मुताले में भी शरीक किया हमें। अब अमजद तुफैल साहब ने ज्वाइन कर लिया है, डॉक्टर अमजद तुफैल इस्तारा के एडिटर हैं, नक्काद हैं, उस्ताद हैं, मंटो पे काफ़ी तहकीक काम किया है। सर बहुत शुक्रिया, हमें बताएं आसिम भट्ट का नॉवेल भेद, हम उसके बारे में आपसे बात करना चाह रहे हैं, आपने उसे पढ़ा, कैसा क्या क्या कहानी है, क्या कैसा नॉवेल है, क्या हम लोगों को भी उसे पढ़ना चाहिए?
देखिए आसिम भट्ट बुनियादी तौर पर उन नावल निगारों में है जो पिछले 20-21 सालों में उर्दू अदब के मंजर पर सामने आए हैं।
जी
उसके तीन नावल अब तक छपे हैं, पहला दायरा था, दूसरा
नातमाम
नातमाम था और तीसरा अब ये भेद के नाम से आया है। तो आसिम भट्ट जो है वो लाहौर शहर का बासी है, तो उसके नावलों का जो मंजरनामा है वो तो लाहौर शहर से ही इबारत होता है। और भेद में भी जो पुराना शहर है जो चार दीवारी के अंदर आबाद था उसके किरदार हैं और उसका माहौल है जिसने जिसको उसने पेंट किया है। इस नावल में मुझे जो उसकी टेक्निक लगती है वो ये है कि वो मुख्तलिफ किरदारों को लेता है जो इस शहर में, मेरा भी इत्तेफाक से तल्लुक क्योंकि लाहौर शहर से है तो वो उनमें से बाज मेरे जाने पहचाने हैं, बाज को मैंने चलते फिरते देखा हुआ है, तो वो उन किरदारों के जरिए इस शहर के जो मुख्तलिफ पहलू हैं उनको बयान करता। तो
अच्छा।
हम ये देखते हैं कि यहाँ नावल एक तरह से वो मुख्तलिफ दायरों में उसको बुना गया है कि एक दायरा मुकम्मल हो जाता है तो फिर वो जम करके एक दूसरे किरदार पर और दूसरे दायरे में दाखिल हो जाता है। और एक थीम जो बिल्कुल साथ साथ इससे चल रहा है वो जाहिर है मोहब्बत का सीन है और एक जो मरकजी किरदार है उसके जो जिंदगी को बनाने के मामलात हैं। लेकिन जैसा कि जिंदगी में होता है कि बहुत दफा आप चाहने के बावजूद नहीं बना पाते और दरमियान चीजें कहीं दरमियान नहीं रह जाती हैं, तो यही इसके किरदारों का मुझे अलमिया दिखाई देता है।
अच्छा।
अब अगर नावल की जो इसका उन्वान है उस पर गौर करें तो हमें ये नावल अपने पूरे जो इसमें जो इसका जो मंजरनामा है उस पर बारे फिक्र निगाह डालने की तरफ मायल करता है कि भेद क्या है
जी।
या इस नावल के पूरे बयानिए से नावल निगार कौन सा भेद हम पर आश्कार करना चाहता है
जी।
तो मुझे ऐसे लगता है कि जैसे वो इंसानी जिंदगी का भेद हम पर आश्कार करना चाहता है कि यार इसमें कोई लॉजिक नहीं है, इसमें कोई रब्त नहीं है, इसमें कोई वो नहीं है कि आप पीछे चलते जा रहे हैं और चीजें हमेशा आपकी ख्वाहिश और आपके इरादे के मुताबिक होगी। बस दफा सडनली ऐसी चीजें होती हैं जो जिंदगी को बिल्कुल उलट पुलट करके रख देती हैं। इसका है जुबानों का आसिम का हमेशा बहुत सादा लेकिन दिलचस्प होता है, वो कोई बहुत ज्यादा डेकोरेटिव जुबान इस्तेमाल नहीं करता और वो बिल्कुल वो जुबान इस्तेमाल करता है जो एक आम पाकिस्तानी उर्दू बोलता है या लिखता है। लाहौर चूंकि शहर का है का सारा मंजरनामा वो तरतीब देता है तो उसमें हमें पंजाबी मुहावरों की, अल्फाज की और पंजाबी कल्चर की भी एक वाजिया झलक दिखाई देती है।
बस यही मैं आपसे पूछना चाह रहा था कि जब लाहौर की आपने बात की तो अब लाहौर के लोग तो हमें यहाँ अमेरिका में ही मिलते हैं तो उनका वो खास लहजा और खास अल्फाज बरकरार रहते हैं, तो इसका मतलब है कि वो आसिम भट्ट जो है वो सादा जुबान तो लिखते हैं लेकिन क्या वो लाहौरी लाहौरी यानी कहना चाहिए पन जो है वो उसके अंदर आ जाता है, ये झलक रहा होता है उसके अंदर?
मुझे तो उनको जी बिल्कुल मुझे तो उनको पढ़ते हुए एक लाहौरी जायका उनकी जुबान में और उनके चीजों को जो ट्रीटमेंट है उसमें दिखाई देता है और वो एक खास मिजाज है लाहौर का कि वहाँ बहुत तल्ख हकीकत को भी बहुत आप कह लीजिए
हल्के फुल्के अंदाज में लिया जाता है,
कबूल अंदाज में बयान कर दिया जाता है। मुझे कल्चर में गूंजी हुई जगह होती है कि जहाँ आप चीजों को बिल्कुल रॉ शक्ल में बयान कर नहीं करते हैं बल्कि उनको एक ऐसी शेप दे देते हैं कि चीजें काबिल कबूल बन जाती हैं। दूसरा का मामला मुझे आसिम भट्ट के नॉवल में दिखाई देता है।
अच्छा, आसिम भट्ट साहब ने बहुत सी किताबें तर्जुमा भी की हैं और भी कोई 20 से ज़्यादा उनकी किताबें हैं, तो ये वो जो जो तर्जुमा करते हैं या उन्होंने और किस्म के सिंफ में अगर कुछ लिखा है तो या उन्होंने जो एक पर्चे की भी के वो मुदीर रहे हैं अदबियात के, तो जब वो खुद लिखते हैं तो उसमें वो चीज़ नज़र आती है, वो तजर्बा नज़र आता है या वो कहानी सादा अंदाज में बयान करते हैं?
نہیں. دیکھیے میں تو ذاتی طور پہ سمجھتا ہوں کہ آسم بٹ نے جو تخلیقی ترجموں کا آغاز کیا تھا وہ کافکا کے تراجم سے کیا تھا.
جی ہاں.
تو اگر آپ ان کی پہلے افسانوی مجموعے کی طرف چلے جائیں, اشتہار آدمی اور دوسری کہانیاں, تو ان کی بعض کہانیوں پہ آپ کو واضح کافکا کے اثرات نظر آتے ہیں. یہ نہیں کہ وہ کافکا کو نقل کر رہا ہے, بلکہ وہ ایک خاص طرح کی جو فضا کریٹ کرنے کی کوشش ہے,
لاشعوری طور
ایسی فضا جس میں حقیقت پسند, یعنی حقیقت ہوتے ہوئے بھی ایک طرح کی ماہرائیت موجود ہوتی ہے, اس طرح اس کو کریٹ کرنے کی کوشش کرتا ہے. ابھی گزشتہ سالوں میں اس نے بورخیس کو اچھے انداز میں ترجمہ کیا ہے. تو مجھے تو ایسا لگتا ہے کہ یہ جو بھید ہے یہ بنیادی طور پر بورخیس کے فکشن سے اس کی ہوئی ایک بات ہے. جیسے ایک لیبرنتھ ہوتی ہے جس میں آپ چکر لگاتے رہتے ہیں, ایک طرف سے آپ داخل تو ہو جاتے ہیں لیکن دوسری طرف آپ کو باہر نکلنے کا کوئی راستہ دکھائی نہیں دیتا, کوئی منظر ایسا واضح نہیں ہوتا, ایک دھند ہوتی ہے, چیزیں بالکل سامنے نظر بھی آ رہی ہوتی ہیں لیکن اس کے باوجود ان کے اندر کچھ ایسی بات ہوتی ہے جو آپ کو چونکاتی ہے کہ یار یہ بالکل سادی بات تو نہیں تھی.
تو
اس طرح سے جو فضا اس بھید ناول میں ہمیں دکھائی دیتی ہے, یقیناً وہ آسم کے اوپر ان فکشن کا اثر ہے جو اس نے عالمی ادب سے پڑھا ہے, اور اس کو بعض کو اس نے ترجمہ کیا ہے, بعض بحثوں کو اس نے ترجمہ نہیں کیا, لیکن اس کے اثرات مجھے کم سے کم پڑھتے ہوئے اس کے ناولوں اور کہانیوں پر ضرور محسوس ہوتے ہیں.
اچھا ڈاکٹر صاحب, اب مجھے یہ بتائیں کہ آپ آج کل کیا کر رہے ہیں, کیا لکھ رہے ہیں اور کیا پڑھ رہے ہیں؟
جی میں آج کل, میری دو افسانوی مجموعے شائع ہوئے تھے, ان کا نیا ایڈیشن لکھنؤ شکل میں آ رہا ہے, اس کے ساتھ میں نے پچھلے دنوں کچھ 7-8 افسانے لکھے ہیں اور ایک چھوٹے سے 2-4 سال کے تعطل کے بعد لکھے ہیں.
اچھا.
اور اب میرا ارادہ ان کو کتابی شکل دینے کا ہے. اسی طرح میں نے اپنے فکشن پر جو میں نے مضامین لکھے اردو افسانے اور اردو ناول پر, ان کو الگ الگ مجموعوں کی شکل میں میں نے ترتیب دیا ہے. ایک کتاب میری چند سال پہلے آئی تھی عالمی ادب کے حوالے سے, اس کو میں نے کوئی کہنے کو 50% اس میں اور اضافہ کیا ہے اور اس کو ایک نئے شکل دی ہے. اور خواہش اور کوشش, جیسے کہ آپ کے علم میں ہر فکشن نگار کی ہوتی ہے, میں بھی ان دنوں اس سوچ میں ہوں کہ اگر کوئی ناول کا آئیڈیا کنسیو کر سکوں اور اسے صفحہ کرتاس پر لا سکوں تو میں اپنے آپ کو بہت خوش قسمت سمجھوں گا اگر میں آنے والے دنوں میں یہ کر سکا.
یہ تو بہت اچھی بات ہے. تو اب یہ بتائیں کہ اور جو لوگ ناول لکھ رہے ہیں, یا یعنی آپ نے کچھ پڑھا, کوئی اور ناول پڑھا, کوئی اور کسی کے بارے میں ہمیں آپ بتا سکتے ہیں؟ کیونکہ نئے ناول, نئی کتابیں تو چھپ رہی ہیں آج کل.
دیکھیے میں ذاتی طور پہ سمجھتا ہوں کہ 21ویں صدی میں اردو ادب مجھے ایک نئی کروٹ لیتا ہوا نظر آتا ہے, اور یہ نئی کروٹ دو ایسی اصناف میں سامنے آ رہی ہے جو شاید پہلے اردو میں بڑی اصناف نہیں سمجھی جاتی تھی. ہم ہمیشہ افسانے کو بہت بڑی صنف سمجھا جاتا تھا, ناول کو خیال کیا جاتا تھا کہ یہ ذرا کمزور صنف ہے اردو میں, غزل میں غزل کو اردو شاعری میں بہت بڑی صنف سمجھا جاتا تھا, اور نظم ذرا ہلکی کنسیڈر کی جاتی تھی. لیکن آج جب میں پڑھتا ہوں تو مجھے نظم کا شاعر جو ہے, میں پچھلے دنوں ہمارے 2-3 دوست ہیں ہماری عمر کے ہیں, انہوں نے طویل نظمیں لکھی ہیں, تو طویل نظم جب آپ لکھتے ہیں تو ظاہر ہے کہ آپ زندگی کو مربوط شکل میں دیکھنے کی اور دکھانے کی کوشش کرتے ہیں.
بالکل.
اسی طرح ناول 21ویں صدی میں مجھے لگتا ہے کہ بہت بڑی سمت کے طور پر سامنے آیا ہے. مثلاً آسم بٹ کے 3 ناول ہیں, مرزا اطہر بیگ صاحب کے 3 ناول, بہت عمدہ ناول, اختر رضا سلیمی اسلام آباد سے ہیں, انہوں نے 2 بہت عمدہ ناول لکھے ہیں.
ان کے ناول کو ایوارڈ بھی ملا ہے, یو پی ایل ایوارڈ جندر میرا خیال
ایوارڈ بھی ملا ہے دیا اس کو, جندر کو. اس سے پہلے وہ ہے خواب میں ہنوز, یہ دونوں ان کے بہت اچھے ناول ہیں. کراچی سے کاشف رضا کا 4 درویش اور ایک کچھوا بہت اچھا ناول ہے. اس میں اس کے ساتھ وہ رفاقت حیات کا میروا کی راتیں, اچھا ناول انہوں نے تخلیق کیا ہے. بہت کوئکلی جو میرے ذہن میں باتیں آ رہی ہیں وہ میں آپ کو دہراتا جا رہا ہوں. اس کے ساتھ ساتھ بعض ہمارے جو پرانے لکھنے والے ہیں جیسے مسلسل حسین تارڑ ہے, ان کا بہت ہی عمدہ ناول ہے خس و خاشاک زمانے.
بالکل.
اور میں سمجھتا ہوں کہ اس پر ابھی تک اس طرح بحث بات نہیں ہوئی جس کا وہ یہ ناول مستحق ہے. شاید وجہ یہ ہے کہ ذرا ذخیم ہے اور اس کو پڑھتے ہوئے تھوڑا سا رد عمل ظاہر کرتے ہوئے لوگ وقت لیتے ہیں. یہ اس کے اس کو دیکھ لیجیے تو پھر یونس جاوید صاحب جو ہیں ان کے ناول منظر عام پر آئے ہیں. تو اس طرح مجھے ایسا لگتا ہے کہ جیسے ناول اور نظم کی اصناف جو ہیں
نظم.
آنے والے دنوں میں اردو ادب کے مرکزی اصناف کے طور پر سامنے آئیں گی
جی.
اور شاید یہ اس سینسیبلٹی کو اپنی گرفت میں لینے کی زیادہ صلاحیت رکھتی ہیں جو 21ویں صدی کی انسانی صورتحال پیدا کر رہی ہے.
ٹھیک سر, بہت شکریہ ہمیں جوائن کرنے کے لیے اور ہم سے بات کرنے کے لیے.
مجھے موقع دیا.
جی سر, بہت شکریہ. آپ سے پھر کسی اور ایسے ہی ادبی پروگرام کے موقع پر آپ سے رابطہ کریں گے اور آپ سے آپ کی گفتگو سے فیض حاصل کریں گے. ہمیں منیر احمد فردوس صاحب نے جوائن کیا ہے, افسانہ نگار ہیں, خود بھی افسانے لکھتے ہیں, اور آج ہم نے انہیں زحمت دی ہے. ظفر عمران کی نئی کتاب شائع ہوئی ہے آئینہ نما, جس میں ان کے افسانے شامل ہیں, اس بارے میں بات کرنے کے لیے بہت شکریہ منیر صاحب. ہمیں بتائیں, آپ نے ناول یا ان کی کتاب پڑھ لی, آپ نے ظفر عمران کے افسانے پڑھ لیے, اس بارے میں بتائیں کہ کیا لکھا ہے ظفر عمران نے, کتنے اچھے افسانے, اور کیا آپ دوسروں کو ترغیب دیں گے کہ وہ بھی انہیں پڑھیں؟
جی مبشر زیدی صاحب, سب سے پہلے بہت شکریہ کہ آپ نے مجھے اتنی عزت بخشی اور اپنے پروگرام کا حصہ بنایا. اور آواز آ رہی ہے میری؟ ٹھیک.
جی جی بالکل ٹھیک.
ہاں تو آئینہ نما کی بات آپ نے کی ہے, ڈیفینیٹلی آپ نے یہ بھی پوچھا ہے کہ کیا اس کو ریکمینڈ کرنا چاہیے پڑھنے کے لیے. تو ڈیفینیٹلی میں تو یہ سمجھتا ہوں کہ جو ایک تخلیق کار ہوتا ہے وہ جب اپنے منظر نامے سے مواد لے کر اور کردار لے کر کہانیاں لے کر ان کو تخلیق کرتا ہے کتابی صورت میں, تو ظاہر ہے کہ پھر اس کو پڑھنا بھی چاہیے, اور یہ ایک تخلیق کار کا حق ہوتا ہے, اس کی کتاب کا حق ہوتا ہے کہ نہ صرف اس کو پڑھا جائے بلکہ اس کتاب کو, اس کی کہانیوں کو پروموٹ بھی کرنا چاہیے. کیونکہ اکثر فیس بک پر ہم یہ گلہ کرتے نظر آتے ہیں, خاص طور سے ہمارے جو تخلیق کار ہیں, جو ہمارے لکھنے والے ہیں, ایک شکوہ, ایک گلہ بڑا ہی کامن دیکھنے میں آیا ہے کہ کتاب جو ہے وہ مر رہی ہے, کتاب پڑھی نہیں جا رہی, پڑھنے کا دور ختم ہو گیا, کتب بھی نہیں ختم ہو گئی. تو صرف یہ گلہ یا شفا کرنے سے کام نہیں چلے گا. تو سوچنے کی بات یہ ہے کہ ایک تخلیق کار, ایک ادیب جب یہ گلہ کرتا ہے تو وہ کتاب کی ریوائیول کے لیے کر کیا رہا ہے؟ کیا ان کا کچھ حصہ اس میں شامل ہے کہ کتاب کو اثر نو مطالعہ کو زندہ کیا جائے؟ تو میں یہ سمجھتا ہوں کہ جب ایک تخلیق کار کسی کی کتاب پڑھتا ہے تو اس پر یہ میرے خیال سے فرض عائد ہوتا ہے کہ وہ اس کتاب پر ایک ایسا جمالیاتی تبصرہ لکھے کہ تبصرہ پڑھنے کے فوراً بعد ہی پڑھنے والے جو ہیں, تبصرہ پڑھنے کے بعد اس کتاب کو پڑھنے کا ان کے اندر ایک اشتیاق پیدا ہو, شوق پیدا ہو.
بالکل.
تو میں یہ سمجھتا ہوں کہ کتاب پڑھنے کے بعد ایک تخلیق کار کا یہ حق ہوتا ہے کہ ایک اچھے ریویو کی صورت میں, ایک اچھے جمالیاتی تبصرے کی صورت میں اس کو بیک دیا جائے.
تو ظفر عمران صاحب کی پھر افسانوں کے بارے میں کیا آپ کا تبصرہ ہے؟
دیکھیے, میں نے سب سے پہلے تو یہ بات میں بتاتا چلوں کہ ظفر عمران صاحب کی جب میں نے ٹائٹل دیکھا کتاب کا, افسانوں کا, تو مجھے ایک بڑی خوشگوار حیرت ہوئی کہ ظفر عمران, جن کو میں ایک بلاگر کی صورت میں, ایک مضمون نگار کی صورت میں جانتا تھا, یہ ان کا ایک بڑا نیا پہلو تھا میرے سامنے کہ وہ ایک کچھ کہانیاں لے کر آیا تھا. تو مجھے اس وقت سے بڑا اشتیاق تھا پڑھنے کا کہ یار ان کی کتاب پڑھنی چاہیے. تو پھر جب ان کی کتاب چھپ کے آئی اور میں نے ان سے گزارش کی اور کہ میں نے پڑھنا چاہتا ہوں کتاب, تو انہوں نے مہربانی کرتے ہوئے کتاب مجھے بھیجی. اور یقین کیجئے کہ جب میں نے ان کی کتاب کو پڑھنا شروع کیا تو پہلے ہی افسانے سے ایسی بہترین اور گرفت تھی ان کے افسانوں میں, ان کے کہانی پن میں, کہ اس کے بعد میں نے کتاب کو سائڈ پہ نہیں رکھا, میں بس مسلسل پڑھتا ہی چلا گیا. اور میں یہ سمجھتا ہوں کہ کوئی بھی افسانہ نگار, دیکھیں جب ہم شروع کرتے ہیں, ہم ایک مثال دینا چاہوں گا, ایک چھوٹا بچہ ہوتا ہے, نوآموز ہوتا ہے, جب وہ تختی لکھنا شروع کرتا ہے تو شروع میں وہ غلطیاں کرتا ہے کہ موسیٰ کو عیسیٰ لکھتا ہے, عیسیٰ کو موسیٰ لکھتا ہے, اسی طرح کی غلطیاں کرتے 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 پھر کہیں جا کے اس کو سمجھ آتی ہے کہ اچھا یہ عیسیٰ تھے, یہ موسیٰ تھے, اور مجھے اس طرح سے لکھنا چاہیے تھا. تو میں یہ سمجھتا ہوں کہ جو ایک کہانی کار ہوتا ہے وہ جب اس افسانے کی فیلڈ میں, افسانے کی دنیا میں جب وہ داخل ہوتا ہے تو وہ مطالعے کے ساتھ ساتھ جب لکھنا شروع کرتا ہے تو اسے شروع میں اپنا راستہ نہیں مل رہا ہوتا ہے, اسے یہ ادراک ہی نہیں ہوتا کہ میرے اندر قدرت نے کیا ایسا اظہار کے حوالے سے, کہانی کے حوالے سے کون سا ایسا ٹول رکھا ہے کہ جس کو میں استعمال میں لا کے اپنا راستہ کھول دوں. तो मैं ये समझता हूँ कि जफर इमरान साहब जो है उनके अंदर उन्होंने जो कुदरत ने टूल रखा था उन्होंने उनको पहचान लिया और वो टूल है उनका मकालमा निगारी। उन्होंने अपने मकालमे के जरिए से ही आते ही अपनी किताब और अफसाने लिखे और किताब छापी और मैं ये समझता हूँ कि उनको इधर उधर मारा मारी से वो बच गए कि कभी किसी का रंग अपनाया कभी किसी का कभी किसी के असर में लिखा। तो मैं ये समझता हूँ कि वो इस मुशक्कत से बच गए और उनके अंदर जो मकालमा निगारी थी वो चूंकि खुद शोबिस के बंदे हैं ड्रामे के बंदे हैं तो ड्रामे के जो बंदे या उनके ड्रामा निगार होते हैं उनका मकालमा जो था वो बड़ा मजबूत होता है। तो मैं ये समझता हूँ कि जफर इमरान साहब ने मकालमा निगारी को ही टूल बना के बल्कि उनको रहनुमा जान के अपनी कहानियां लिखी हैं अफसाने लिखे हैं और उन्हीं मकालमा निगारी में ही वो अपनी कहानियों के खदोखाल जो है वो ऐसे बेहतरीन अंदाज में कारी की आंखों पर कारी के जहन पर वो अपनी कहानियों के खदोखाल बनाते चले जाते हैं और कहानी और जो कारी होता है पढ़ने वाला वो उस कहानी के साथ साथ बहता चला जाता है।
अच्छा, अब जब हम जफर इमरान की तहरीरें पढ़ते हैं वो हमें ऐसा लगता है, वो इसका इजहार भी करते हैं कि वो लफ्ज़ों पे अटक जाते हैं कि कौन से लफ्ज़ का इस्तेमाल यहाँ पे करना चाहिए और कौन से लफ्ज़ का नहीं, और कौन सा लफ्ज़ तोड़ के लिखें कौन सा लफ्ज़ जोड़ के लिखें। आपको पता है बाज़ माहिरीन लिसानियात इन इन इस बखेड़े में पड़ जाते हैं, तो इससे उनकी तहरीर की रवानी तो मुतासिर नहीं होती।
देखिए, मैंने उनकी किताब पढ़ते हुए मुझे इसमें एक जो नई बात असलूब के हवाले से डिक्शन के हवाले से नजर आई वो उनका लफ्जों को तोड़ तोड़ के लिखना था
जी।
बहुत सारे लफ्ज ऐसे होते हैं कि जो हम एक तख्लीककार जो होता है रवानी में वो उनको इकट्ठा मिला के लिख जाता है, लेकिन जफर इमरान ने यहाँ मेरे ख्याल से एक शौरी कोशिश की है कि लफ्जों को थोड़ा सा उनकी जो डिक्शन है जो उनकी लिखत है उनको अलग अंदाज में लिखने की कोशिश की है और मुझे पढ़ते हुए कहीं भी ये महसूस नहीं हुआ कि उनको लिखते हुए इस तरह की कोई मुश्किल पेश आई हो कि यहाँ पे कहीं कहानी अटकी हुई महसूस हुई हो किसी लफ्ज पर या किसी लफ्ज को लिखने में मुश्किल पेश हुई हो या किसी मकालमे में वो बात कन्वे करने के लिए मुश्किल हुई। मुझे कहीं महसूस नहीं हुआ। उनकी कहानियों में मुझे एक बड़ा ही रब्त और रवानी सी महसूस हुई। उसकी वजह शायद यही है कि कहानियां ज्यादातर जो है वो मकालमे की शक्ल में है और मकालमे में भी उन्होंने जो एक बड़ी खूबसूरत बात मुझे नजर आई उनकी मकालमा निगारी में कि उन्होंने किसी भी किरदार से किसी किस्म के कोई गुंजला किस्म के मकालमे नहीं कहलवाए, किसी फलसफे में भीगे हुए गाढ़े किस्म के जुमले नहीं कहलवाए। बड़ी आम रोजमर्रा की जिंदगी जो हम बातचीत करते हैं उसी अंदाज में उन्होंने कहानी को लेकर वो चले हैं। तो इस वजह से मेरे ख्याल से एक बहुत ही खूबसूरत सी एक रवानी सी उनकी कहानियों में दर आई है।
अच्छा, एक बात ये कि जाहिर अफसाना या नॉवेल लिखते हैं तो काम तो ये इमेजिनेशन ही का होता है, लेकिन उसमें क्या उन्होंने हकीकत निगारी की है, हकीकी जिंदगी की झलक दिखाई है और मौजूदा दौर ही को दिखाया है, या उन्होंने होता है ना बाजू का तोता मैना की कहानियां लोग लिखते हैं और बहुत से लोग उन्हें पसंद भी करते हैं, तो इस बारे में आपके क्या ख्याल है?
देखिए, मेरा तो इस मामले में ये तज्जिया है कि तोता मैना की कहानी का ये दौर नहीं रहा, क्योंकि आज का इंसान जो है वो उसके मसाइल इतने अजीब किस्म के मसाइल हैं कि वो उसको तोता मैना की कहानी से कोई रगबत नहीं रही, उसको अपने मौजूदा दौर के मसाइल से रगबत है। अब अगर मैं किसी मौजूदा दौर के इंसान की जब मैं बात करूंगा तो वो मेरी बात बड़ी तवज्जो से सुनेगा क्योंकि उसे महसूस होगा कि यार ये बंदा मेरी बात कर रहा है। तो जफर इमरान की जो कहानियां हैं उनकी सबसे खूबसूरत बात यही है कि वो अपने मौजूदा मंजरनामे से इतनी शिद्दत के साथ जुड़े हुए हैं कि कहीं भी शायबा तक नहीं होता कि अगर वो इस दौर में भी जब इंसान को अपनी फिक्र माज से फुर्सत ही नहीं मिलती, वो इन परेशानियों से छुटकारा ही नहीं पा सकता, और इसी मंजरनामे में इसी जिंदगी के बखेड़ों में अगर जफर इमरान प्यार मोहब्बत की कहानी भी लिखता है तो वो भी मौजूदा मंजरनामे से इतनी शिद्दत के साथ जुड़ी हुई है कि बिल्कुल मुझे एक लम्हे के लिए महसूस नहीं हुआ कि उनकी कोई कहानी जमीन से جڑی ہوئی نہ ہو. زمین سے نیچے کی بات انہوں نے نہیں کی, زمین سے اوپر آسمانوں کی بات انہوں نے نہیں کی. ان کا جو موجودہ منظر نامہ ہے, جو ان کی زندگی ہے, جو ان کے آس پاس کے گھومتے پھرتے لوگ ہیں, جو معاملات ہیں, انہی میں سے انہوں نے اپنی کہانیاں مستعار لے کے اپنی کتاب میں اس نے شامل کی.
بہت اچھی بات ہے. امید احمد فردوس صاحب, بہت شکریہ ہمیں قیمتی وقت دینے کا اور ظفر عمران صاحب کی کتاب کے بارے میں اظہار خیال کرنے کے لیے. ہمیں رانا آصف صاحب نے جوائن کر لیا ہے کراچی سے, ان سے ہم اقبال خورشید کی کتاب تکون کی چوتھی جہت پر بات کریں گے. بہت شکریہ رانا آصف. تو آپ ہمیں بتائیں جی, اقبال خورشید نے جو یہ دو ناولیٹ لکھے ہیں اس میں شامل ہیں, تو ہمیں بتائیں کہ یہ کیا ان کی خاص بات ہے اور یہ کہانی کیا ہے ان میں ناولیٹس میں, اور اس میں یہ اس کے نام انہوں نے تکون کی چوتھی جہت کیوں رکھا ہے؟
اچھا, اس میں مشہور یہ جو ناولیٹ ہے اقبال کا, جیسے آپ نے کہا اس میں دو ناولیٹ ہیں, تکون کی چوتھی جہت جو ہے, جو یہ تکون جو ہے اصل میں تین کردار ہیں اس کے ناولیٹ کے, جس میں ایک میاں بیوی ہیں اور ایک کردار جو ہے وہ جو اس میں ایک خاتون کردار ہے اس کا پرانا عاشق ہے, جو اس کا یک طرفہ طور پر اسے عشق کرتا تھا یونیورسٹی کے دور میں, اور وہ ایک شدت پسند بن گیا اور وہ جو ہے پاکستان کے جو شمالی علاقے ہیں یا سوات کے جو علاقے ہیں ان میں وہ چلا جاتا ہے. تو یہ تین کرداروں کی کہانی ہے, اور اس میں جو چوتھی جہت ہے جو اقبال نے خود بھی اس کو کہیں ڈیفائن بھی کیا ہے, اور آپ کو جب ناول کو پڑھتے ہیں تو وہ چوتھی جہت بڑی دلچسپ ہے. وہ چوتھی جہت دو چیزیں ہو سکتی ہیں, یعنی ظاہر ہے کہ آپ جانتے ہیں کہ کہانی, آپ خود ایک کہانی کہا رہے ہیں کہ کہانی لکھ دینے کے بعد تو پھر وہ مصنف کی رائے اس پہ اتنی معتبر نہیں رہتی, وہ قاری خود اس پہ تلاش کرتا ہے کہ کہانی میں جو ہڈن میسج تھا یا جو اس کے اندر جو لہر تھی کون سا موضوع تھا جو اصل میں چل رہا تھا, کہانی کو ڈیولپ کیا جس نے. تو وہ دو چیزیں ہیں, ایک تو وہ جو اغوا ہوتا ہے شخص, اور اس میں دلچسپ بات ہے کہ وہ اغوا ہو کر اسی شخص کے پاس جاتا ہے جو کہ اس کی بیوی کا یونیورسٹی کے دور کا یک طرفہ اس سے محبت کرنے والا ایک شخص ہے. تو اس شخص کا ایک دوست ہے جو قربانی دیتا ہے اور اس کی بیوی کا سہارا بنتا ہے اور اس پورے عمل پورے اس تکلیف دے دور میں اس کے ساتھ رہتا ہے. اور ایک چوتھی جہت جو اس میں بنتی ہے وہ ہے, ہم دیکھتے ہیں کہ حالات جو ہیں دہشت گردی کا جو فینومنا ہے اس نے ایک عجیب و غریب سچویشن پیش کی کہ ہم خبروں میں جس طرح اس کو دیکھتے ہیں یا تجزیات میں جس طرح ہم اس کو دیکھتے ہیں تو اس میں صرف خبریت تو زیر بحث آتی ہے لیکن انسان پر کیا گزر رہی ہوتی ہے اس پورے دہشت گردی سے پیدا ہونے والے حالات میں, اس کو اگر کوئی چیز بیان کر سکتا ہے تو وہ فکشن ہی کر سکتا ہے. تو اقبال نے اس انسان پر جو گزر رہی ہے اور وہ تینوں کو انسان کے طور پر اس نے پیش کیا اپنے اس ناولیٹ میں, پہلے ناولیٹ میں, اور وہاں آپ یہ محسوس کرتے ہیں کہ یہ جو دہشت گردی سے پیدا ہونے والے حالات ہیں وہ کس طرح ایک ایک زندگی کو الگ الگ کس طریقے سے متاثر کر رہے ہوتے ہیں.
اچھا, یہ اقبال خورشید بھی ظاہر ہے صحافی ہیں, تو اس کا مطلب ہے کہ انہوں نے جو موضوع ایسا چنا ہے وہ بھی صحافت سے, یعنی میڈیا سے, میڈیا کی خبروں سے جڑا ہوا ہے.
ہاں, وہ آپ بالکل جڑا ہوا ہے, اور اس کو لیکن اس میں ایک ان کا مشکل کام تھا جو کہ جس سے وہ اپنی جو کہانی لکھنے کی مہارت ہے اس کی وجہ سے شاید وہ اپنے اسلوب میں انہوں نے وہ صحافی جو ایک صحافیانہ اسلوب ہوتا ہے اس کو نہیں آنے دیا. اچھا, ان کا بڑا ایک شاعرانہ سا اسلوب ہے, بڑا جسے آپ کہتے ہیں آج کل جو میجک ریئلزم کا جو ایک تلسماتی حقیقت نگاری کا جو تصور ہے, کیونکہ اس میں کرداروں کے نام بھی بہت زیادہ جگہ پر نہیں آتے ہیں. وہ ایک ایک شخص اپنا مکالمہ ہے, کہیں وہ اس شخص کی خود کلامی ہے جو اغوا ہو گیا ہے, کہیں اس کی بیوی جو اس کا گھر میں انتظار کر رہی ہے فلیٹ میں, اس کی سوچ جو اس کی لاؤڈ تھنکنگ ہے وہ لکھ دی گئی ہے, کہیں وہ جو اغوا کار ہے جو شدت پسند گروہ کا رکن ہے وہ جو لاؤڈ تھنکنگ کر رہا ہے اس کو اس انداز میں لکھا گیا, اور اس کا اسلوب بہت کئی جگہوں پہ آپ کو شاعرانہ سا محسوس ہوگا. اچھا, انہوں نے اپنی کتاب کے آغاز میں گیتانجلی سے بھی ایک اقتباس دیا ہے, تو آپ کو ایسے ہی لگتا ہے کہ جس طرح ٹیگور کے ہاں آپ کو کہانیوں میں ایک نظمیہ سی لہر ملتی ہے نا ٹیگور کے ہاں بھی, تو وہ ایک نظمیہ سی لہر ان کے ہاں مسلسل چلی جاتی ہے, یعنی کئی جگہوں پہ تو آپ کو لگتا ہے کہ شاید یہ ناولیٹ سے زیادہ کچھ حصے اس کے ایسے بھی ہیں کہ آپ شاید نثری نظم پڑھ رہے ہیں, اس کا ایسا تاثر بھی بنتا ہے. تو اقبال نے اپنے اسلوب کو جو ہے وہ صحافیانہ رنگ میں نہیں آنے دیا, جو کہ ایک مشکل کام ہے. آپ خود جانتے ہیں, آپ نے بہت کہانیاں لکھی ہیں, کہ کہانی کے اسلوب کو صحافیانہ زبان سے الگ رکھنا بہت مشکل کام ہوتا ہے. मुझे मुझे अमीन अख्तर साहब की एक बात याद आती है, मरहूम की, और अपने कॉलम में लिखा था कि मैंने जब बहुत शुरू में अफसाने लिखे, फिर मैं सहाफत में काम करने लगा, जिस दिन मैंने अपने अफसाने में ताहम का लफ्ज लिखा उस दिन के बाद मैंने अफसाना लिखना छोड़ दिया।
बहुत अच्छी, बहुत अच्छी बात। अच्छा अच्छा, अब ये बताएं कि ये कहानी क्यों नॉवल में क्यों नहीं ढली? नॉवलेट का मतलब है कि जाहिर है ये उतना ज्यादा तवील नहीं हो सकी जैसी एक नॉवल के लिए जरूरी है। क्या इसके किरदार इतने ज्यादा नहीं थे, या वो कहानी मजीद आगे चलने को तैयार नहीं थी, इसे और क्यों नहीं फैलाया इकबाल ने?
अच्छा, मैंने उसको एक दो तीन बार उसका उस नॉवेल को पढ़ा है इकबाल से, क्योंकि मेरे एक हम रफीकेकार भी रहे हैं एक इदारे में। मेरा ख्याल ये है कि इकबाल से हमने पूछा भी कई मरतबा, तो उनका उनका जो एक वो जिसे कहते हैं ना एक वो पोएटिक लाइसेंस लेकर वो ये कहते हैं कि भाई मेरे जहन में तो ये कहानी पूरी की पूरी इसी तरह थी जो मैंने सफे पर उतारनी है। मेरा ख्याल है कि क्योंकि उन्होंने जो उसलूब रखा है ना उसमें किरदार डेवलप होने के लिए शायद बहुत ज्यादा गुंजाइश पैदा नहीं होती। देखिए ना, उसकी वजह यह है कि आज का जो दौर है, आज में जो पढ़ने वाला है सारी है, उसको अगर आप पेशी नजर रखें तो वो जो पुराना रूसी अंदाज का जो अदब था उसमें आप देखें वो तो बहुत तवील तवील मुकालमे, और कई मरतबा तो ऐसी ऐसी कहानियां भी हमने देखी हैं कि वो फर्स्ट पर्सन उसमें ही का पूरी कहानी सीधा वाहिद मुतकल्लिम में पूरी कहानी पूरी हो जाती है। तो मेरे ख्याल उसका उसलूब भी शायद बाइंडिंग था इसको मुख्तसर रखने के लिए, स्पेस थी इसमें, और ये मौजू ऐसा है कि इसके ऊपर शायद अभी बहुत कुछ लिखा जाना है। वो आपने बहुत सही कहा कि सहाफियाना सहाफी होने के एतबार से उनकी तवज्जो इस तरफ गई। हमारे यहाँ फिक्शन में, उर्दू फिक्शन में, आप मुझसे बेहतर जानते हैं कि इस मौजू के ऊपर अभी बहुत कुछ लिखा जाना बाकी है।
शायद हम बाल नहीं इस मरहले के गुजरने का इंतजार कर रहे हैं।
हाँ, शायद किस मरहले के गुजरने का इंतजार कर रहे हैं। फिर आप देखें तो हमारे यहाँ वैसे भी जो कहानी लिखने का, ये नॉवल लिखने का जो रुझान है लिखने का उर्दू में खासतौर पर, वो भी रफ्ता रफ्ता कम तो हमें होता हुआ नजर आता है। नॉवल बहुत कम सामने आ रहे हैं, आप देखें अफसाना तो आ रहा है, अफसाने की किताबें तो आ रही हैं, लेकिन नॉवल बहुत कम आ रहे हैं। तो वो नॉवल की सतह पर इसको लिखने के लिए यकीनन एक बहुत गहरा मुशाहिदा, और नॉवल आप जानते हैं कि एक बहुत वसी चीज होती है,
जी मुशक्कत काम है, टाइम लगता है इसे लिखने के लिए,
बहुत वक्त चाहिए उसके लिए। और फिर उसमें सबसे अहम बात यह ना कि अब आप उसमें क्या तनाजुर उसका तय करते हैं उस कहानी को लिखने के लिए। तो वर्ल्ड वॉर टू के बाद का जो आप देखें पूरा हमें नजर आता है जो लिटरेचर फिक्शन में या शायरी में जहां भी आएगा, उसके अंदर एक आपको एक यासियत भी नजर आएगी। उसके अंदर बहुत सी जगहों पे जो है वो जो रोमानवित की तहरीक उठी थी उसके नतीजे में जो कुछ अदब सामने आया, तो आप देखेंगे कि वो रफ्ता रफ्ता वो बहुत फैलता हुआ लिटरेचर था। लेकिन उर्दू में बहुत सी अदबी तहरीकें जो पहुंची तो हमसे बाद में है, लेकिन हम उनमें नॉवल के सेंस में शायद हमारे बहुत बड़े नॉवल लिखे गए, लेकिन जो ये मौजूदा सूरत हाल है यानी जो 9/11 के बाद जो डेवलप होने वाली दुनिया है उसमें भी उर्दू में बहुत कुछ लिखा जाना है। तो इकबाल की शताब्दी भी हम समझ सकते हैं कि उसने एक इब्तिदा की है, और ये एक ऐसी इब्तिदा है कि हर फिक्शन निगार दूसरे फिक्शन निगार के लिए एक मरहला तय करता है और आगे उसकी और काम शुरू करता है।
ठीक है,
तो शायद इकबाल के इस काम को किसी और ने आगे बढ़ाना होगा।
ठीक है, राना आसिफ बहुत शुक्रिया हमें वक्त देने के लिए। राना आसिफ सहाफी हैं और अदब और मुताले के बहुत शौकीन हैं। इन्होंने हमें इकबाल खुर्शीद के नॉवलेट के बारे में हमसे गुफ्तगू की। इकबाल खुर्शीद इजरा के एडिटर हैं, वो भी सहाफ़ी हैं। अब हम बात करेंगे रफाकत हया साहब से, जो नॉवल निगार खुद भी हैं, लेकिन हम उनसे सैयद काशिर रज़ा के नॉवल चार दरवेश और एक कछुआ पर गुफ्तगू करेंगे। बहुत शुक्रिया रफाकत साहब। ज़रा बताएं काशिफ के नॉवल के बारे में, लोग बहुत तारीफ़ कर रहे हैं आपसे पहले, यानी आपसे गुफ्तगू से पहले जिन लोगों से बात की उन्होंने भी जिक्र किया उनके नॉवल का, क्या ख़ास बात है काशिफ के नॉवल की?
बस ये है कि चूंकि मैं काशिफ का दोस्त भी हूँ तो मुझे ये एजाज भी हासिल है कि मैं उस नावल का पहला कारी हूँ। यानी कि काशिफ ने जब मुकम्मल किया तो सबसे पहले उसने मुझे पढ़ने के लिए दिया। अच्छा, फिर ये आज में छपा
जी।
फिर ये है कि मकतबा दानियाल ने ऐसे किताबी स्रोत में शाया किया। दरअसल है कि काशिफ रजा बहुत अरसे से फिक्शन की तरफ आने के लिए पढ़ तोल रहे थे, और मुझे याद है कि बहुत अरसा पहले एक अफसाना भी लिखा था उन्होंने, और हम उनके हौसला अफजा करते थे कि यार नावल लिखो तुम। और बहरहाल उनका नावल सामने आया तो उसने है कि हम सबको हैरान किया। हैरान इन मानों में कि एक तो उस नावल में उन्होंने हैयत का एक बहुत ही अनोखा और छोटा तजर्बा किया और जैसे उर्दू फिक्शन अब तक नाबलद है। दरअसल उर्दू फिक्शन में जो है वो खासतौर से जो नावल की सेंस है उसमें हम देखते हैं कि हैयत को फार्म को बिल्कुल नजरअंदाज किया गया है और ये है कि बेशतर हमारे बड़े बड़े नावल जैसे उदास नस्लें को भी दे तो उसमें बड़े सुकम है बहुत से मसाइल हैं। बहरहाल काशिफ ने जो है वो है कि उसके नावल की सबसे खास बात तो एक ये है कि वो अपनी जिंदगी को अपनी तारीख को मौजू बनाता है और चूंकि वो खुद भी सहाफी है और इन तमाम चीजों को बहुत करीब से वो देखता रहा है और है कि हर रोज हर रात इन्हीं चीजों में गुजरती है उसकी तो उसने उस तजर्बे से भी इस्तेफादा किया और उसके अलावा जो है वो इस नावल के अंदर जो है वो कई तरह के बयानिए लिखे उसने और कई तरह के स्टाइल्स को भी यूज किया उसने और ये एक उर्दू फिक्शन में जो है वो खास तौर से एक ताजा हवा का झोंका है।
अच्छा ये चूंकि काशिफ शायर भी हैं यानी सहाफ़ी होने के अलावा बुनियादी उनकी जो शनाख्त है वो बतौर शायर के है और वो बहुत साहिब मुताला शख्स हैं, वेल रेड पर्सन है, बहुत उन्होंने गैर मुल्की अदब पढ़ा हुआ है तो उसकी भी झलक है फिर उनके नॉवेल में, उससे भी उन्होंने फायदा उठाया होगा।
हाँ यकीनन है कि मुतालिया काशिफ़ज़ादा का बहुत ज्यादा है और मिलान कुंडेरा से वो खासे मुतासिर नजर आते हैं इस नावल में मुझे और जो हैयत भी है वैसे हैयत उनकी अपनी है लेकिन हैयत में भी कहें कि मिलान कुंडेरा की झलक मिल जाती है। फिर एक जुमला जो मिलान कुंडेरा के एक नावल इमॉर्टलिटी में खासा है कि आई फील देयर फॉर आई एम, काशिफ ने उसे एक और नावल में और पाकिस्तानी तनाजर में लिखा और क्या मजा आता है उसे पढ़ते हुए। अब वो जुमला ऐसा है कि शायद मैं यहाँ पे ना बता पाऊँ लेकिन अगर आप इजाजत देंगे तो बता भी दूंगा मैं
जी।
वो है कि आई फक देयर फॉर आई एम तो है कि उसने जो है वो कुंडेरा के जुमले को बड़े तरीके से बदला और पाकिस्तानियों की जो नफ्सियात है और पाकिस्तानियों की जो मतलब के मजहबियत पसंदी है और उसके अंदर जो एक शिद्दत पसंदी उनकी है और फिर है कि जो उनके दोरे फेरे मेयारात हैं उन पे बड़ी चोट लगाई है उसने इस जुमले के जरिए। फिर जो है वो है कि ये नॉवेल जो है वो शुरू होता है सानिया चार साहब से जब मेहजी भुट्टो की आमद हुई थी और मुशरफ साहब के दौर में वो यहाँ आई और उसका इख्तिताम जो है वो मेहजी भुट्टो की ही शहादत पर होता है
2007 के वाकया दो महीने के
2007 के वाकयात में ज्यादा है। और फिर जो है वो उसके साथ साथ एक और दिलचस्प चीज ये है कि इसमें जो चार बुनियादी किरदार हैं उन सब के नाम के साथ इकबाल आता है।
अच्छा।
मोहम्मद इकबाल खान है, उनके तीन बेटे हैं, एक का नाम है जावेद इकबाल, एक का नाम है आफ्ताब इकबाल और एक का नाम है बाला दॉट और जो कि दहशत गर्द बनता है और टेररिस्ट बनता है और खुद के बम्बार बन जाता है।
ठीक है रफाकत साहब, बहुत शुक्रिया हमें कहानी के बारे में आगाह करने के लिए। मुझे उम्मीद है कि लोग ये गुफ्तगु सुन के नॉवेल पढ़ने के नॉवेल खरीदेंगे और इसे पढ़ेंगे। अपना वक्त देने के लिए हमें बहुत शुक्रिया।
पढ़ना चाहिए
जी,
बिल्कुल पढ़ना चाहिए, बहुत शुक्रिया।
इसी के साथ हमारे प्रोग्राम का वक्त खत्म होता है। हमारे प्रोड्यूसर थे अंजुम हैरल्ड गिल और इंजीनियर थे पीट हंडले। अब मुबशिर अली जैदी को इजाजत दीजिए, अगले हफ्ते फिर मुलाकात।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
پاکستان میں حزب اختلاف کی جماعتیں عام انتخابات کے انعقاد کا ایک سال مکمل ہونے پر آج ملک بھر میں یوم سیاہ منا رہی ہیں, اور اس سلسلے میں چاروں صوبائی دارالحکومتوں میں عوامی جلسے رکھے گئے ہیں جن سے اپوزیشن جماعتوں کے قائدین خطاب کریں گے. اسلام آباد سے علی فرقان کی رپورٹ.
گزشتہ برس جولائی میں ہونے والے عام انتخابات کے نتیجے میں پاکستان تحریک انصاف نے اکثریت حاصل کر کے حکومت سازی کی تھی, تاہم اپوزیشن کی جماعتوں نے ان انتخابات میں دھاندلی کے الزامات عائد کیے تھے. انتخابات میں مبینہ دھاندلی اور ملک میں بڑھتی ہوئی مہنگائی کے خلاف یوم سیاہ منانے کا فیصلہ حزب اختلاف کی کل جماعتی کانفرنس میں کیا گیا تھا. عام انتخابات کا ایک سال مکمل ہونے پر آج ملک بھر میں یوم سیاہ منایا جا رہا ہے, اور اس سلسلے میں چاروں صوبائی دارالحکومتوں میں اپوزیشن جماعتوں کی جانب سے عوامی جلسے رکھے گئے ہیں. اپوزیشن کی جانب سے کراچی, لاہور, کوئٹہ اور پشاور میں عوامی اجتماعات کے لیے مختلف سیاسی جماعتوں کو میزبانی سونپی گئی ہے. اپوزیشن رہنما سینیٹر غوث محمد نیازی کہتے ہیں کہ انتخابات کے بعد بیشتر جماعتوں کا موقف تھا کہ اسمبلیوں کے حلف نہ اٹھائے جائیں, لیکن انتخابات میں ہونے والی دھاندلیوں کی تحقیقات کی یقین دہانیوں پر اسمبلیوں میں گئے. وائس آف امریکہ سے بات کرتے انہوں نے کہا کہ انتخابات کو ایک سال گزر چکا ہے, لیکن دھاندلی کی تحقیقات کے لیے قائم پارلیمانی کمیٹی کے ٹی او آرز تک طے نہیں ہو سکے. ایسے میں اپوزیشن کے پاس احتجاج کے سوا کوئی راستہ نہیں رہتا.
انہوں نے اس پارلیمانی پارٹی سے جو بنی تھی اسپیکنگ کے لیے اسے رد اختیار کرنے کو, یہ کام تو کاری رہی ایسے ہی اس معاملے کو دور دے رہی ہے, اور اس کے بعد پھر ہم نے یہ دیکھا کہ پھر جی طریقہ ہے کہ ہم پروٹیسٹ کرتے ہیں کیوں رکنگ کے خلاف رکنگ ہوئی ہے, اس طرح تحقیقات پوری ہو رہی, گورنمنٹ جو ہے بالکل ہی خراب اس پر توجہ نہیں دے رہی.
دوسری جانب حکمران جماعت تحریک انصاف نے الیکشن جیتنے کی خوشی میں آج یوم تشکر منانے کا اعلان کیا ہوا ہے. یوم تشکر کے حوالے سے تحریک انصاف کی جانب سے پنجاب کی صوبائی اسمبلی میں ایک قرارداد بھی جمع کرائی گئی ہے. تحریک انصاف کی سینیٹر سمینہ سعید کہتی ہیں کہ یوم تشکر اس لیے منا رہے ہیں کہ آج کے دن قوم کو بدعنوان حکمرانوں سے چھٹکارا ملا اور عمران خان کی صورت میں ایسی قیادت ملی جو عوام چاہتی تھی. وائس آف امریکہ سے بات کرتے ہوئے انہوں نے کہا کہ ماضی میں باریاں لگانے والے حکمرانوں نے اپنے ذاتی کاروبار کو کئی گنا ترقی دی اور ملک کو دیوالیہ حالت میں رکھا. سمینہ سعید کے مطابق اپوزیشن کے پاس کوئی بیانیہ نہیں ہے اور وہ محض کرپشن کے الزامات میں گھری اپنی قیادت کے مقدمات سے نجات چاہتے ہیں.
اپوزیشن کی تو اپوزیشن کے ساتھ پاس کوئی بیانیاں نہیں, اپوزیشن کچھ اور طرح سے تو اپنے لیڈرز کو ڈیفینڈ کر نہیں سکتی. جس طرح سینٹ کا انہوں نے اجلاس بلایا, ریکوزیشن کیا, ہم چلے گئے اور ان کے پاس پھر بولنے کے لیے کچھ نہیں تھا. تو یہی ہے کہ ان جھوٹوں سے میں تو یہی کروں گی کہ اللہ نے جو پاکستان کو چھٹکارا دلایا ہے اور جو عمران خان جیسا ہمیں لیڈر دیا, پرائم منسٹر دیا, جو ہمیں لے کے اب انشاءاللہ اونچائیوں کی طرف, بڑائیوں کی طرف جائے گا اگر اللہ نے چاہا, تو ہم اس چیز کا یوم تشکر منا رہے ہیں.
حکومت اور اپوزیشن سڑکوں پر جلسے جلوسوں کے ساتھ ساتھ پارلیمنٹ کے اندر بھی ایک دوسرے کے مقابل میں ہیں, اور 1 اگست کو چیئرمین سینٹ کے خلاف اپوزیشن جماعتوں اور ڈپٹی چیئرمین کے خلاف حکمران اتحاد کی تحریک عدم اعتماد پر رائے شماری ہونے جا رہی ہے. علی فرقان, اردو وی او اے, اسلام آباد.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/voaurdu.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
وی او اے اردو اب آپ کے ہاتھ میں.
پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.